यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक, ट्रस्टको अधिकतम हित हुने गरी प्रचलित कानून अनुसार नै गोकर्ण रिसोर्टको लीज अवधि थप गरिएको उप प्रधानमन्त्री ईश्वर पोखरेलको भनाई। गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक अघि बढ़न सकेन। भ्रष्टाचारमा संलग्न जोसुकैलाई कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड़। संघीय प्रणाली अनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरू। पश्चिमी वायुको प्रभाव 1-2 दिन अझै कायम रहने र भारतको दिल्लीमा विवादित नागरिकता संशोधन कानूनका समर्थक र विरोधी बीच भएको झडपमा मृत्यु हुनेको संख्या 13 पुग्यो। प्रतिनिधि सभाको हिजोको बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा डाक्टर खतिवड़ाले नै प्रस्तुत गर्नुभएको बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्तावमा छलफल भए पनि गणपूरक संख्या नपुगेपछि निर्णय भने हुन सकेन। बैठकमा सभामुखले प्रस्ताव निर्णयार्थ पेश गर्दा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले गणपूरक संख्या पुगेन कि भन्दै नियमापत्ति जनाउनु भएको थियो। त्यसपछि सभामुखले यकिन गर्न 3 मिनटको समय दिनुभई घण्टी बजाएर सांसदहरूलाई उपस्थित हुन जानकारी गराउँदा 69 जना उपस्थित हुनुपर्नेमा 58 जना मात्र भएपछि विधेयक निर्णयमा पुग्न नसकेको हो। यसअघि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 29 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जोसुकै भए पनि भ्रष्टाचारमा संलग्नलाई कार्यवाही हुनुपर्ने बताउँदै लिम्पियाधुरा लिपुले कालापानी क्षेत्रको सीमा समस्या समाधान गरी कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा बललाई यथाशीघ्र हटाउनेतर्फ सरकारको ध्यान आकृष्ट गराउनुभयो। सांसदहरूले पूर्व संचार मन्त्री गोकुल प्रसाद बास्कोटाको भिडियो संवादको विषय र अन्य विषयहरूमा समेत उहाँको संलग्नताको विषय उठिरहेकाले ती विषयमा प्रधानमन्त्रीले संसदलाई प्रष्ट पार्नुपर्ने माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले कोही एक व्यक्तिलाई लक्षित गरेर अहिले संविधान संशोधनको चर्चा कहाँबाट आएको हो भन्ने प्रश्न गर्दै संशोधन आवश्यक छैन भनी विगतका दिनमा भन्दै आएको नेकपाले किन संविधान संशोधनको चर्चा गर्दैछ भनी प्रश्न उठाउनुभयो। बैठकमा सत्तापक्षका सांसदले संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने गरी संशोधन गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रबलीकरण कार्य जारी रहेको केशर महलको हिजो अवलोकन गर्नुभएको छ। त्यस अवसरमा प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैंचाको पनि अवलोकन गर्नुभयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले केशर महललाई पहिलेकै स्वरूप कायम गर्ने गरी प्रबलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो। उप प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको कार्यालयले ट्रस्टलाई अधिकतम हित हुने गरी प्रचलित कानून अनुसार नै गोकर्ण रिसोर्टको लीज अवधि थप गरेको बताउनु भएको छ। ट्रस्टले आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्न हिजो काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा ट्रस्टका अध्यक्ष समेत रहनुभएका उप प्रधानमन्त्री पोखरेलले लीजमा दिने सम्बन्धमा आवश्यक सम्पूर्ण अध्ययन तथा राय परामर्श समेत लिएको बताउनुभयो। नेपाल ट्रस्टले विभिन्न 6 स्थानमा रहेको जग्गा तथा भौतिक सम्पत्तिहरू लीजमा दिएको जानकारी दिनुहुँदै उप प्रधानमन्त्री पोखरेलले ती मध्ये गोकर्ण कमल लादी टेकु र लाजिमपाडको सम्पत्ति तत्कालीन राजदरबारले नै लीजमा दिएको र दरबार मार्ग तथा ताहाचलको सम्पत्ति ट्रस्टको स्थापनापछि लीजमा दिएको स्पष्ट गर्नुभयो।
नेपाल ट्रस्ट अन्तर्गत रहेका सम्पत्तिहरूमध्ये गोकर्ण, कमलादी, टेकु र लाजिमपाटको 4 सम्पत्ति तत्कालीन राजदरबारबाट लीजमा दिएको थियो भने नेपाल ट्रस्टको 2064 सालमा स्थापना भएपछि दरबार मार्ग र ताचलको 2 सम्पत्ति मात्र लीजमा गई कुल 6 सम्पत्ति लीजमा रहेका छन्। नेपाल ट्रस्टको कार्यालयले प्रचलित कानूनको अधीनमा रही ट्रस्टलाई अधिकतम हित हुने गरी आवश्यक सम्पूर्ण अध्ययन र राय परामर्श लिई गोकर्णराज निकुञ्जको लीज अवधि थप गरेको विषयबारे पनि हामीले स्पष्ट गरेका छौं।
उप प्रधानमन्त्री पोखरेलले ट्रस्टका नाममा देशका विभिन्न 12 जिल्लामा गरी करिब 21,562 रोपनी जग्गा र विभिन्न बैंकमा 78,09,77,000 रूपियाँ 1,48,500 अमेरिकी डलर र 50,124 पाउण्ड स्टर्लिङ मौजदात रहेको जानकारी दिनुभयो। मन्त्री परिषदको 2064 साल भदौ 26 गतेको निर्णयबाट मोहीको नाममा सम्पूर्ण नामसारी भएको करिब 172 रोपनी जग्गा समेत ट्रस्टको नाममा फिर्ता ल्याउन सरकारी सार्वजनिक तथा गुठी जग्गा सम्बन्धी जाँचबुझ आयोगमा निवेदन दिइसकेको उप प्रधानमन्त्री पोखरेलले बताउनुभयो। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको बैठकमा महिला विरूद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि सीट प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे छलफल भएको छ। समितिको हिजोको बैठकमा सांसदहरूले राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश पुगेको भन्दै तत्काल आयोग गठन गर्न माग गर्नुभयो। राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्रेले सीड कमिटिको आवधिक प्रतिवेदन कार्यान्वयनका बारेमा आयोगले अनुगमन गरिरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको बताउनु भएको छ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा निधिको 98 जन्म जयन्तीका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको गलत कार्यशैली विरूद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभयो। उपसभापति विमलेन्द्र निधिले सत्तापक्षबाटै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चुनौती उत्पन्न भइरहेको जिकिर गर्नुभयो। कार्यक्रममा कंग्रेस नेता प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संविधानलाई मुलुक समृद्ध बनाउनुभन्दा आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभयो। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले महेन्द्र नारायण निधिले लोकतान्त्रिक आन्दोलन र शोषित उत्पीड़ित जनताको पक्षमा गर्नुभएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाली कांग्रेस धनुषाद्वारा निधिको 98 जन्म जयन्तीका अवसरमा हिजो जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले लोकतन्त्रका लागि गर्नुभएको संघर्ष तथा त्यागका कारणले नै महेन्द्र नारायण निधि लोकतन्त्रकै निधि रहेको बताउनुभयो। उहाँले लोकतन्त्रको मजबूतीका लागि संघीयतालाई बलियो बनाउनुको विकल्प नभएको बताउनुहुँदै प्रदेश नम्बर दुईमा सरकार परिवर्तनको कुनै सम्भावना नरहेको प्रष्ट गर्नुभयो। संयुक्त राष्ट्रसंघको आह्वानमा सिरिया र इजरायलको सीमा गोलान हाइट क्षेत्रमा तैनात शान्ति मिशन अन्टोपको फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ। त्यहाँ तैनात संयुक्त राष्ट्रसंघीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर मा संयुक्त राष्ट्रसंघले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई छनौट गरेको प्रधान सेनापति पूर्णचन्द्र थापाले हिजो काठमाण्डुमा आयोजित एक कार्यक्रममा जानकारी दिनुभयो। फोर्स कमाण्डरको हैसियत संयुक्त राष्ट्रसंघको सहायक उपमहासचिव सरह मानिन्छ। गोलान हाइटमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएको थियो। गृहमन्त्री रामबहादुर थापाले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। चितवनमा रहेको अस्पतालको हिजो निरीक्षणपछि गृहमन्त्री थापाले अस्पताललाई थप आधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले शिक्षा र स्वास्थ्यका विषयमा नेपालका राजनैतिक दलहरूबीच कुनै विवाद नरहेको बताउनु भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका दुई चिसापानी स्थित दिव्य ज्योति माध्यमिक विद्यालयको 43औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा हिजो मन्त्री त्रिपाठीले संविधानले नै व्यवस्था गरेकाले निजी र सरकारी लगानीमा शिक्षालाई अगाडि बढ़ाइनुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा काम गर्नुपर्ने बताउनु भएको छ। हिजो पोखरामा पार्टी गण्डकी प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकमा नेता श्रेष्ठले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्नुहुँदै गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढ़ाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारले ल्याउन लागेको नेपाली सेना सञ्चालन सम्बन्धी विधेयक सूचना प्रविधि विधेयक जस्ताको त्यस्तै पास भए नागरिक सर्वोच्चता र लोकतन्त्र नै खतरामा पर्ने बताउनु भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिल वस्तुले तौली हवामा हिजो आयोजना गरेको कार्यक्रममा नेता डाक्टर कोइरालाले सरकारले संवैधानिक निकायहरूलाई कमजोर बनाउन लागेको आरोप लगाउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संघीय प्रणाली अनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरू भएको छ। साथै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव समेतको सहभागितामा हिजो बैठक बसे औपचारिक प्रक्रिया थालिएको गृह सचिव महेश्वर नेउपानेले जानकारी दिनुभयो। प्रहरी समायोजनको काम विधि र प्रक्रिया अनुसार सकेसम्म छिटो टुंग्याउने गृह मन्त्रालयको योजना छ। यसअघि मन्त्रालयले समायोजनका विषयमा अनौपचारिक रूपमा मात्रै छलफल गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट माघ 28 गते प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रहरी प्रदेशमा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको थियो। गृह सचिव नेतृत्वको समितिमा प्रहरी महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, कानून मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव, सम्बन्धित प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य तथा गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव सदस्य सचिव रहने व्यवस्था रहेको छ। उक्त समितिलाई ऐन प्रारम्भ भएको समितिले उक्त समितिलाई ऐन प्रारम्भ भएको मितिले 30 दिन भित्रमा समायोजनका निम्ति प्रहरी कर्मचारीको विवरण तयार पार्नुपर्ने समयसीमा दिएको छ। प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ। देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरू यसलाई समाप्त बनाउने खेलमा लागि परेको उहाँको भनाइ छ। भोजपुरको टेम्के मयुङ गाउँपालिकामा आयोजित टेम्के मयुङ मुन्दुम सांस्कृतिक महोत्सव 2076 को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले 3 तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राख्नुभयो। सर्वोच्च अदालतले रोकेको स्थानीय तहका पदाधिकारीले सेवा सुविधा अब बागमती प्रदेश सरकारले प्रदान गर्ने भएको छ। स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदालतको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई बागमती प्रदेश सरकारले ऐन संशोधन गरेर भत्ताका रूपमा सेवा सुविधा प्रदान गर्ने तयारी गरेको बागमती प्रदेश सरकारले जनाएको छ। हिजो बसेको बागमती प्रदेशको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशका 13 जिल्लाका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेको छ। हाल देशमा पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदलिरहेकाले मध्य र पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा जारी रहेको छ। आज दिउँसो देशको पूर्वी भागमा सामान्यदेखि पूर्ण बदलिरही मध्य र पश्चिमी भागमा आंशिकदेखि सामान्य बदलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 3 दिने मौसमी विवरण सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले भोलि दिउँसो देशको पश्चिमी भागमा सामान्य बदलिरही बाँकी भागमा मौसम सफा रहने जनाएको छ। शुक्रबार देशको पहाड़ी भागमा आंशिक बदलिरही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पर्वत जिल्लाबाट बसाईसराई गरेर अन्यत्र गएकाहरू फेरि गाउँ फर्कन थालेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
फलेवास नगरपालिका 3 बिरौटाका नारायण भूषाल 2065 सालमा चितवनमा बसाईसराई गर्नुभयो। पहाड़मा खेतबारी, खनजोत, मेलापात, दाउरा घाँस गर्दाका दुःखले तराई झर्नुभएका भूषाललाई त्यहाँ पनि सोचे जस्तो सुख छैन, बरु पहाड़ नै फर्किने सुरमा हुनुहुन्छ।
तराईतिर झरियो, सुख काट्न भनेर झरेको, तराईमा झन् हामीले दुःख पाइएको छ। सबै चिजको महँगी छ, एक छाक टार्नका लागि 1000 रुपियाँ नभइकन हुँदैन, पहाड़तिरै फर्किम कि जस्तो भइरहेछ मलाई मन।
सुविधा खोज्दै तराई मधेस र बजार झरेकाहरू अहिले फेरि गाउँ सम्झिएर फर्किन थालेका छन्। तिनै मध्येका मोदी 5 बाजुङका भीमबहादुर गुरूङ 2056 सालदेखि पोखरामा बस्दै आउनु भएको थियो। उहाँ पोखरामा भन्दा गाउँमै स्वच्छ हावापानी, अर्ग्यानिक खानकी र गाउँलेको साथ खोज्दै गाउँ फर्किएर व्यावसायिक तरकारी खेती गर्दै हुनुहुन्छ।
हावापानी पोखरामा गतिलो भएन, खाना चाहिँ विकल्प भयो, गाउँमै विकास गरौँ, तरकारीको लागि टनल बनाउने कसरी हुन्छ त्यो बाँझोलाई हामीले खन्ने प्रयास गरिरहेछौँ।
भीमबहादुर गुरूङ पनि भारतीय सेनाबाट अब अवकाश पाएपछि विगत 20 वर्षदेखि पोखरामै बस्नुहुन्थ्यो। गाउँका दाजुभाइ र आफ्नै भाइ छोरा बजारतिर र विदेशतिर जाने क्रम बढेपछि त्यसलाई रोक्न भन्दै उहाँ गाउँ फर्किनु भएको छ। हिमबहादुरले गाउँको सम्भावना उजागर गर्न पञ्चशील कृषि फर्म चलाएर व्यावसायिक तरकारी खेती शुरू गर्नु भएको छ। आफ्नो प्रगति देखाएर युवालाई विदेश जानबाट रोक्ने हिमबहादुरले उद्देश्य सुनाउनुभयो।
विदेशमा जाने भाइहरूलाई पनि छोराहरूलाई विदेशमा गएर पनि केही छैन, अर्काको कमानमा काम गरेर दुःख गर्न भन्दा त्यति दुःख हाम्रो गाउँमा आएर व्यवस्था गर्ने भने त्यहाँ जति राम्रो केही हुन्न भनेर हामी फेरि गाउँ फर्केको छौँ।
पर्वतका प्राय गाउँ बसाई सराईका कारण रित्तिँदै गएका गाउँलाई फेरि हराभरा बनाउन स्थानीय सरकारले योजना ल्याउनु पर्ने बताउनुहुन्छ समाजशास्त्री यदु प्रसाद पौडेल।
खेतीपाती गरेको छ भने, पशुपालन गरेको छ भने पपुलेटेड गर्ने, उत्पादन गरेको चिजलाई राम्रोसँग बिक्री वितरणको वातावरण मिलाइदिने, ठाउँ ठाउँमा बाटोघाटो पुर्याइदिने, स्वास्थ्यका सुविधाहरू दिने, शिक्षाका सुविधाहरू दिने, यी सबै कुरा गर्यो भनेदेखि फेरि माइग्रेटेड मान्छेहरू फिर्ता हुने प्रबल सम्भावना देखिन्छ।
गाउँमा बसाई सराई रोक्न जिल्लाका केही अगुवाहरूले गरेको प्रयासलाई प्राय जसोले प्रशंसा गर्न थालेका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
सिराहामा प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित हिजो दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान स्थित शहीद चोकबाट 19 तोला 97 लाल सुनसहित लहान नगरपालिका 19 का मोहम्मद मोती उल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो। नेपाल भ्रमण वर्ष 2020 सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले संस्कृति बचाउ पर्यटक भित्र्याउ अभियान सहित श्री राम जानकी शोभायात्रा हुने भएको छ। मिथिला संस्कृति समाज नेपालले हिजो पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी गराएको हो। शोभायात्रा वैशाख 20 गतेदेखि झापाको गौरीगंजबाट शुरू भई मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा हुँदै मकवानपुरको हिटौँडामा सम्पन्न हुने समाजका सचिव राधेश्याम विश्वकर्माले जानकारी दिनुभयो। दुर्लभ एकसिङे गैंडाको गणना यही चैत 1 गते चितवन राष्ट्रिय निकुञ्जबाट शुरू गरिने भएको छ। गणनाको सम्पूर्ण तयारी अघि बढ़ाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालिम दिएर गणना गर्न लागि हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैंडा गणना गरिनेछ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने उहाँले जानकारी दिनुभयो। नेपालका 4 वटा निकुञ्जमा एक सिंगे गैंडा रहेको अनुमान छ। चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका लागि 35 वटा हात्ती र 60 प्राविधिक जनशक्ति परिचालन गरी प्रत्यक्ष रूपमा गणना गरिनेछ। बैतडीको सुर्नया गाउँपालिकामा रहेको पत्ताल भुवनेश्वर धामलाई जिल्लाकै प्रमुख पर्यटकीय स्थल बनाउन गाउँपालिकाले गुरू योजना तयार गरेको छ। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
पत्ताल भुवनेश्वर धाम यस क्षेत्रको सुप्रसिद्ध धार्मिक स्थलका रूपमा चिनिन्छ, जहाँ परापूर्व कालमा सबै लोकका देवताहरू बास बसेको कुरा धार्मिक ग्रन्थहरूले प्रस्ट्याएका छन् भने अहिले पनि त्यहाँ ठूलो गुफा, सुन्दर तलाउ र मन्दिर छ। यसलाई देश विदेशमा चिनाई पर्यटक भित्र्याउने योजना रहेको बताउनुहुन्छ स्थानीय पदम विष्ट।
यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलकै बनाउने हाम्रो लक्ष्य हो। 7 नम्बर प्रदेशमा टुरिज्म सम्बन्धी कुनै पूर्वाधार अहिले सम्पन्न नभएको अवस्था भएको हुनाले टुरिज्म सम्बन्धी प्लान लगेर राज्यलाई विकास निर्माण धार्मिक र रोजगार लगायतका प्रक्रियाहरू अगाडि बढाएर पत्ताल भुवनेश्वरलाई पनि लाने भन्ने हाम्रो लक्ष्य हो।
पत्ताल भुवनेश्वर धाम धार्मिक पर्यटक भित्र्याउने प्रचुर सम्भावना बोकेको ठाउँ हो, तर यो संरक्षण र प्रचार प्रसार नहुँदा ओझेलमा छ। यसको संरक्षणका लागि अहिले गुरू योजना तयार गरी कामहरू शुरू गरिरहेको बताउनुहुन्छ पत्ताल भुवनेश्वर पर्यटन समितिका अध्यक्ष अरूण विष्ट।
विश्वव्यापी रूपमा यसको प्रचार प्रसार गर्ने कार्यक्रमहरू अगाडि बढाउँदैछौँ। हाम्रो जनप्रतिनिधिहरूसँग कोअर्डिनेट भइरहेको छ। मास्टर प्लानिङको कामहरू सकियो, अब डीपीआर अन्तर्गत पहिलो चरणमा के काम गर्ने भनेर हामी सबै त्यही अनुसार लागि परेका छौँ।
पत्ताल भुवनेश्वर धामको संरक्षण गरी पर्यटकको आकर्षक स्थल बनाउने गाउँपालिकाको योजना समेत थियो। अहिले धाम संरक्षणको अभियानमा लागेको बताउनुहुन्छ सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्ट।
प्रदेश सरकार छ, केन्द्रीय सरकार छ, र हाम्रा बैतडी जिल्लाका मान्यजीहरू त्यहाँ प्रतिनिधि हुनुहुन्छ, उहाँहरू मार्फत पनि चाहिँ हामी पत्ताल भुवनेश्वरलाई बैतडी जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र बनाउनु, बढी भन्दा बढी पर्यटकहरूलाई भित्र्याउनको लागि
गुफाका साथै त्यहाँ घुम्न लायक ठाउँहरू समेत रहेका छन्, तर व्यवस्थित छैनन्। यसको संरक्षण, सम्वर्धन र प्रचार प्रसारमा जोड़ दिन सके पर्यटकहरू भित्रिनेमा दुई मत छैन। सीपी लोहिया, रेडियो नेपाल बैतडी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्लीको उत्तर पूर्वी क्षेत्रमा विवादित नागरिकता संशोधन कानूनका समर्थक र विरोधी बीच झडप हुँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। विरोध र्यालीमा हिंसा बढ़ेपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्दा भीड़ले पुलिस र पत्रकारमाथि नै हिंसा शुरू गरेको थियो। घटनामा 56 जना प्रहरी र अन्य 90 जना सर्वसाधारण घाइते भएका छन्। छिमेकी राष्ट्र अफगानिस्तान, पाकिस्तान र बंगलादेशका मुसलमान बाहेक अन्य नागरिकलाई मात्र शरण दिने पछिल्लो नागरिकता कानून मुसलमान विरोधी भएको भन्दै राजधानीको शाहीनबागमा हप्तौंदेखि विरोध जारी रहेको छ। यसैबीच भारत भ्रमणको अन्तिम दिन हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भयो। वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताहरूले भारत अमेरिका सम्बन्धको बहुआयामिक महत्व रहेकोमा जोड़ दिनुभयो। दुई देशबीच अन्य विविध सम्झौताका साथै भारतले 3 अर्ब डलर बराबरको रक्षा सामग्री अमेरिकाबाट खरिद गर्ने सहमति भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व जगतलाई महामारीको रूप लिन सक्ने गरी फैलिएको कोरोना भाइरस को संक्रमण रोक्ने कार्यमा सामूहिक प्रयास थाल्न आग्रह गरेको छ। संगठनले पछिल्लो स्थितिका आधारमा कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारीकै अवस्था भनी व्याख्या गर्न हतार हुने भए पनि केही राष्ट्रले भने उच्च सावधानी तत्काल अप्नाइहाल्नुपर्ने स्थिति देखिएको प्रष्ट गरेको छ। मानिसबाट मानिसमा सजिलै सर्ने कोरोना भाइरसको संक्रमणलाई बेलैमा रोक्न नसक्ने हो भने विश्वमा भयावह स्थिति पैदा हुन सक्नेतर्फ बहस शुरू भएका बेला विश्व स्वास्थ्य संगठनको भनाई सार्वजनिक भएको हो। चीनमा 2600 भन्दा बढ़ीको ज्यान लिइसकेको कोरोना भाइरस संक्रमण जापान, दक्षिण कोरिया हुँदै युरोपसम्म पुगेपछि त्यसले सर्वसाधारणमा त्रासको वातावरण पैदा गरेको बताइएको छ। यसैबीच चीनमा नयाँ कोरोना संक्रमितको संख्या घट्दै गएको पाइएको छ। पछिल्लो तथ्याङ्कमा थप 508 जनामा संक्रमणको पुष्टि भएकामा 9 जना बाहेक बाँकी कोरोनाका केन्द्र मानिएको हुपै प्रान्तमा फेला परेका छन्। इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको 91 वर्षको उमेरमा हिजो निधन भएको छ। 3 दशकसम्म इजिप्टमा राष्ट्रपति पद सम्हाल्नुभएका पूर्व राष्ट्रपति मुबारकलाई सन् 2011 सेनाले सत्ताच्युत गरेको थियो। अब आर्थिक समाचार।
गण्डकी प्रदेश सरकारले प्रदेशको औद्योगिकीकरण र विकासलाई अघि बढाउने भएको छ। उद्योगका क्षेत्रमा 7 प्रदेशमध्ये 5औं स्थानमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गर्ने योजनालाई अघि सार्दै त्यस अनुरूप सम्भाव्यता अध्ययन शुरू गरेको छ। प्रदेशका उद्योग पर्यटन तथा वातावरण सम्बन्धी मन्त्री विकास लम्सालले सरकारको एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गर्ने कार्यक्रम अन्तर्गत गरिएको सम्भाव्यता अध्ययनका आधारमा 85 मध्ये 51 स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्न सकिने अवस्था देखिएको बताउनुभयो। सम्भावना देखिएका स्थानीय तह मध्ये आवश्यक कागजात प्राप्त भएका 21 स्थानीय तहमा औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकारसँग सिफारिस गरिसकिएको छ। सरकारले प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि कास्की र तनहुँको तल्लो पुनिटार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको मन्त्री लम्सालले जानकारी दिनुभयो। यी जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको पनि मन्त्री लम्सालले जानकारी दिनुभयो। मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक मंगलबार 43.02 अंकले बढेर 1545.19 अंकमा पुगेको छ। नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। मंगलबार कुल 180 कम्पनीहरूका 70,59,712 किता शेयरहरू 2,99,21,60,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 12 समूह मध्ये मंगलबार सबै समूहको शेयर कारोबारमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव निरन्तर वृद्धि भएसँगै नेपालमा सुनको आयातमा भारी गिरावट भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 7 महिनामा 6,33 करोड रूपियाँ बराबरका 1,150 किलो सुन आयात भएको छ। गत वर्षको यही अवधिमा 16,45 करोड रूपियाँ बराबरको 3,605 केजी सुन आयात भएको थियो। 7 महिनामा सुनबाट सरकारले 71 करोड राजस्व संकलन गरेको छ। गत वर्षको यही अवधिमा सुनबाट 1,51 करोड राजस्व संकलन भएको थियो। केही दिनदेखि उच्च दरमा बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य फागुन 13 गते मंगलबार भने मूल्य वृद्धि रोकिएको छ। मंगलबार सुनको मूल्य 300 रूपियाँले घटेर छापावाल सुन प्रति तोला 80,000 रूपियाँ र तेजाबी सुन प्रति तोला 79,700 रूपियाँमा कारोबार भएको नेपाल सुनचानी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
87 गोल्ड कप जितेको दुई दिनपछि नै मच्छिन्द्र क्लब बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। भारत कोलकाताको सन्डे क्लब एएफसीलाई 6-1 फ्राकिलो अन्तरले हराउँदै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र अन्तिम चारमा पुगेको हो। मच्छिन्द्रको जितमा विमल खर्ती मगरले ह्याट्रिक गरेका थिए। विशाल राई बीले दुई तथा रेजिन सुब्बाले एक गोल गरे। मच्छिन्द्रले अब नेपाल पुलिस क्लबसँग बिहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमी फाइनलमा बुधबार मनाङ मर्स्याङ्दी क्लब र युके एएफसी बीच प्रतिस्पर्धा हुनेछ। आयोजक सुदूरपश्चिम 11 कैलालीको धनगढ़ीमा जारी चौथो सुदूरपश्चिम खप्तर गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। धनगढ़ी रंगशालामा मंगलबार भएको क्वार्टर फाइनलमा भारतको कञ्चनजंघा फुटबललाई 4-2 गोलले हराउँदै आयोजक अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। सुदूरपश्चिम 11 जित दिलाउनका लागि विक्रम सिंह ठकुरले दुई गोल गरेका थिए भने दिपेश श्रेष्ठ दिलीप तामाङले एक एक गोल गरेका थिए। प्रतियोगिता अन्तर्गत बुधबार सिमराको नवजागृति युवा क्लब र थ्री स्टार क्लब बीच प्रतिस्पर्धा हुनेछ। शहीद स्मारक बी डिभिजन लिगमा सातो बाटोको युथ क्लबले नयाँ बस्तीलाई 2-0 गोल अन्तरले पराजित गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा भएको खेलमा सातो बाटोको जितमा दुवै गोल प्रवेश बस्नेतले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलको दोस्रो हाफमा सातो बाटोले दुई गोल गर्यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया 11 खेल्ने भएका छन्। बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब 100 T20 कप बंगलादेश अन्तर्गत विश्व 11 र एसिया 11 बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका छन्। दुई खेल हुने सिरिज मार्च 21 र 22 बंगलादेशको शेर ए बंगला रंगशालामा हुनेछ। एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंका लसित मालिङ्गा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका साइद खान लगायत स्टार खेलाड़ी समावेश छन्।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशको पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रही, मध्य र पश्चिमी भागमा आंशिकदेखि सामान्य बदली हुने र देशको पूर्वी मध्य र पश्चिमी पहाड़ी भागका केही स्थानमा मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस, वर्षा 5.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:32 भयो भने सूर्यास्त भरे साँझ 6:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक, ट्रस्टको अधिकतम हित हुने गरी प्रचलित कानून अनुसार नै गोकर्ण रिसोर्टको लीज अवधि थप गरिएको उप प्रधानमन्त्री ईश्वर पोखरेलको भनाई। गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक अघि बढ़न सकेन। भ्रष्टाचारमा संलग्न जोसुकैलाई कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड़। संघीय प्रणाली अनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरू। पश्चिमी वायुको प्रभाव 1-2 दिन अझै कायमै रहने र भारतको दिल्लीमा विवादित नागरिकता संशोधन कानूनका समर्थक र विरोधी बीच भएको झडपमा मृत्यु हुनेको संख्या 13 पुग्यो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।